नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिलसिना। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौं। आदरणीय श्रोताहरू, नेपाल कृषि प्रधान देश हो। कुल ग्राहस्त उत्पादनमा कृषि क्षेत्रको सबैभन्दा धेरै 24.10% योगदान रहेको छ। कुल ग्राहस्त उत्पादनमा कृषि क्षेत्रले ठूलो हिस्सा ओगर्दै आए पनि यस क्षेत्रले विविध किसिमका समस्या झेल्दै आएको छ। खास गरी बाली लगाउने बेला खेतीपातीका लागि चाहिने रासायनिक मलको समस्या कृषकले हरेक वर्ष झेल्दै आएका छन्। वर्षेनी हुने मलको अभावलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मल अभाव हुन नदिने विषयमा हिजो सम्बन्धित विभागीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयका पदाधिकारीसँग छलफल गर्दै मल अभाव हुन नदिन निर्देशन पनि दिनुभएको छ। मन्त्रालयका अनुसार 5,50,000 मेट्रिक टन मलका लागि 27,95 करोड़ रकम विनियोजन गरिएको छ। हालसम्म 2,40,000 मेट्रिक टन मल आयात भएको छ भने गत वर्षको मौजात समेत गरी 2,63,000 मेट्रिक टन मल बिक्री भइसकेको छ। यस्तै हाल 30,000 मेट्रिक टन यूरिया मल आयात हुने क्रममा रहेको छ। मल सँगसँगै बिउ बिजन, कृषि औजार, कृषक क्षमता अभिवृद्धि, कृषिमा आधुनिकीकरण लगायतका विषयहरू पनि महत्वपूर्ण रहेका छन्। आजको अन्तरसंवादमा हामी रासायनिक मल, बिउ बिजन, कृषि क्षेत्रको आधुनिकीकरण लगायतका विषयमा केन्द्रित भएर कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विकास महाशाखाका प्रमुख सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठसँग कुराकानी गर्दैछौ। सहसचिवज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको अभाव हुन नदिने बारे हिजो कृषि मन्त्रालयका पदाधिकारीसँग छलफल गर्दै मल अभाव हुन नदिन निर्देशन पनि दिनुभएको छ। अहिले मुलुकमा रासायनिक मलको अवस्था के कस्तो छ, माग कति छ, आयात र वितरणको अवस्था के कस्तो छ, कृषकहरूले सहजै रासायनिक मल प्राप्त गरेको अवस्था छ कि छैन?
हस्, धन्यवाद। एउटा प्रश्नमा धेरै प्रश्नहरू छ यहाँकोमा, म छोटकरीमा बताउन चाहन्छु। यहाँले अघि प्रतिवेदनमा आफ्नो प्रारम्भिक रिपोर्टमा भन्नुभएको जस्तै हिजो हामी मन्त्रालयको टिम, माननीय मन्त्री रामनाथ अधिकारीज्यू सहितको मन्त्रालयको सचिवज्यू र हाम्रो टिम चाहिँ सम्बन्धित प्रधानमन्त्रीजीसँग मल, रासायनिक मल लगायत कृषि क्षेत्रका विविध विषयमा छलफल गर्यौँ। धेरै लामो र एकदम उपलब्धिमूलक छलफल भयो भन्ने लाग्छ। करिब 2 घन्टा सम्बन्ध प्रधानमन्त्रीज्यूले हामीलाई समय दिनुभयो। यहाँले केही कुरा उठाइसक्नु भएको छ, त्यसमा थप छलफल गरौँला। जहाँसम्म यहाँको प्रश्नको कुरा छ, रासायनिक मलको हाम्रो चाहिँ मागकै हिसाबले कुरा गरौँ, हामी करिब करिब 13 लाख हाम्रो यो खेती गरिएको जमिन, खेती गरिएका बालीहरूको हिसाबले अनुमान गर्दा एउटा 13 लाख मेट्रिक टन आवश्यक पर्छ भन्ने छ। त्यो हामी त्यसलाई चाहिँ थ्योरिटिकल अथवा त्यसको आवश्यकता थ्योरिटिकल डिमान्ड भन्छौँ। त्यति सबै चाहिँ खपत हुँदैन, त्यो चाहिँ हाम्रो रिक्वायरमेन्टको हिसाबले भनेको, हामीले आवश्यकताको हिसाबले भनेको त्यो चाहिँ। तर वास्तविक अर्को हामी इफेक्टिभ डिमान्ड भन्छौँ, वास्तविक निड अथवा वास्तविक चाहिँ माग, चाहिँ निड भन्दा नि वास्तविक माग चाहिँ कति छ त भन्दा करिब 7 लाख मेट्रिक टन माग रहेको देखिन्छ। अब हामीले चाहिँ प्रत्येक वर्ष पछिल्ला वर्षहरूमा आपूर्ति हाम्रो बढ्दै गएको छ। करिब अब यो वर्ष अघि यहाँले पनि भन्नुभयो 5,50,000 मेट्रिक टन आपूर्ति गर्ने हाम्रो लक्ष्य छ। त्यस कारणले पछिल्ला वर्षहरूमा हामीले करिब 5 लाख मेट्रिक टनको हाराहारीमा आपूर्ति गर्ने गरेका छौँ। त्यस कारणले सरस्वती हेर्दाखेरि करिब 1.5-2 लाख मेट्रिक टन चाहिँ नपुगेको जस्तो देखिन्छ। त्यो चाहिँ अब यता कता कहिलेकाहीँ त्यसले समस्या पार्ने हो। अब यो कहिलेकाहीँ हामीसँग यो पोरस बोर्डर, अब यो खुला सिमाना भएको कारणले गर्दाखेरि चाहिँ यो लुपिछुपी ल्याउने पनि केही प्रवृत्ति छ, र त्यस्तो ठुलो चाहिँ होइन, त्यो पनि छ। त्यस कारणले त्यो अभाव हाम्रो कहिलेकाहीँ त्यसरी पनि पूर्ति भइराखेको जस्तो देखिन्छ होइन। तथापि हामीले करिब करिब 5.5 लाख 6 लाख टन ल्याउन सक्यौँ भनेपछि मन्त्रालयको त सोच र हाम्रो प्लान त त्यही नै हो, त्यति ल्याउन सक्यौँ भने पछाडि त्यस्तो अभाव हुँदैन भन्ने छ। जहाँसम्म यो वर्षको कुरा छ, अघि यहाँले पनि भन्नुभयो, हामीले चाहिँ 2,40,000 मेट्रिक टन चाहिँ आयात गरिसकेका छौँ, 2,63,000 मेट्रिक टन चाहिँ वितरण भइसकेको छ। अहिले पनि हामीसँग गोदामहरूमा कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, यी दुईवटा चाहिँ यो अनुदानको रासायनिक मल आयात र वितरणमा संलग्न निकायहरू हो। कृषि हाम्रो कम्पनी लिमिटेड त सरकारी नै हो, साल ट्रेडिङ कर्पोरेसन लिमिटेड चाहिँ सरकारी थोरै सेयर छ र बेसिकली प्राइभेट इन्टिटी हो। अनि यी दुईवटाबाट हाम्रो वितरण कार्य भइराखेको छ र अहिले करिब करिब अहिले मैले भने जस्तै करिब 96,000 मेट्रिक टन अहिले पनि हाम्रो मौजा छ। अब यहाँनिर हिजो पनि हामीले सम्मान्यज्यूलाई जानकारी गराएको विषय के हो भन्दाखेरि चाहिँ डिएपीको मूल्य पनि बिस्तारै बढ्दैछ, तथापि डिएपीको अहिले हामीसँग मौजा छ। अहिले पाइपलाइनमा आउँदै गरेको डिएपीको हिसाबले धान सिजनसम्म हामीलाई डिएपी समस्या पर्दैन भन्ने हाम्रो आकलन छ। तथापि अब यो युरियाको हकमा चाहिँ अन्तर्राष्ट्रिय बजार मूल्य चाहिँ बढ्दै गएको छ, त्यसले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ यो टेन्डर फेल हुने भने मतलब अब हाम्रो लागत अनुमानभित्र नपर्ने टेन्डरै नपर्ने अनि टेन्डर त्यस पछाडि टेन्डर परेर सम्झौता भए पनि मूल्य चाहिँ अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको कारणले गर्दा उहाँहरूले सम्झौता गरे पनि आपूर्ति नगर्ने त्यो खालको समस्या छ। यो समस्या पनि हामीले सम्बन्धित प्रधानमन्त्रीज्यूलाई जानकारी गरायौँ। त्यस कारणले अब यो युरियाको हकमा चाहिँ हामीले विशेष अलिकति पहल गर्नुपर्नेछ, मन्त्रालय लागिराखेकै छ। हाम्रो माननीय मन्त्रीज्यू स्वयं यसमा चिन्तित भएर यसमा हामीलाई निर्देशन दिनुभएको थियो, त्यो अनुसार हामीले अगाडि बढेछौँ। तथापि अब युरियाको यो जुन समस्या देखिया छ यसलाई चाहिँ समाधान गर्नको लागि सम्बन्धित प्रधानमन्त्रीज्यूबाट पनि हामीलाई निर्देशन प्राप्त भएको छ। त्यसमा खास गरी प्रधानमन्त्रीज्यूको यसलाई सम्बोधन गर्नको लागि दुईवटा कुरा उहाँले भन्नुभएको छ। एउटा चाहिँ यो चालु आर्थिक वर्षमा हामी कसरी युरियाको आपूर्ति सुनिश्चित गर्न सक्छौँ त्यसको योजना बनाएर अगाडि बढ्नु पर्यो। त्यसमा प्रधानमन्त्रीज्यू स्वयं र अब हाम्रा विभिन्न अन्तर मन्त्रालय समन्वयका कुराहरू कसले के गर्नुपर्ने भन्ने त्यो चाहिँ गाँठोको कम कुरा रह्यो, त्यसमा के गर्न सकिन्छ भन्ने। अर्को चाहिँ अब दीर्घकालमा सधैँ यो समस्या भइराखेको सन्दर्भमा दीर्घकालमा चाहिँ के गर्न सकिन्छ अब हामीले भन्ने कुरा पनि उहाँले प्रश्न राख्नुभयो र त्यसमा पनि तपाईँले तयारी गर्नुहोस् भन्नुभयो। सदन सम्बन्धित प्रधानमन्त्रीज्यूको पहिला पनि उहाँले बोल्नु गर्नुभएको छ।
मैले यही बीचमा थप अर्को प्रश्न गर्न चाहे, जस्तो वर्षे नै बाली लगाउने बेलामा कृषकले रासायनिक मलको अभाव विभिन्न हिसाबले झेल्दै आएका छन्, कहिले त्यो अभाव कम हुन सक्छ, कहिले चरम अभाव पनि झेल्दै आएका छन्। अब स्वदेशमा रासायनिक मल उत्पादन नहुने र विदेशबाट आयात गर्नुपर्ने हाम्रो जुन अवस्था रहेको छ, समयमै माग अनुसार मल आउन सकिरहेको पनि पाइँदैन विगत वर्षहरूलाई हेर्ने हो भने, यो समस्याको दीर्घकालीन उपायबारे यहाँले कुरा गरिरहँदाखेरि अब सम्भावित 12-13 लाख मेट्रिक टन मलको आवश्यकता हामीलाई रहेको छ, अहिले यहाँले भने अनुसार पनि 1-1.5 लाख त अपुग्नै हुने देखिन्छ। यस्तो अवस्थामा अहिले तत्कालका लागि आयात नै एकमात्र विकल्प हो कि जस्तो पनि देखिन्छ। यस हिसाबले आयातबाट नै कृषकको माग र मल आपूर्ति मिलाउनका लागि कसरी अगाडि बढ्न खोज्दैछ मन्त्रालय, म यतातर्फ केन्द्रित हुन चाहे।
हजुर, एकदमै अघि भनेको जस्तै अब पहिला यसको धेरै पक्षहरू छ। हेर्नुहोस्, मलको जति सजिलैसँग हामीले बजारमा कुरा सुन्छौँ, मिडियामा आउँछ, त्यो त्यति सजिलो छैन। यो थोरै समयमा यहाँसँग त्यसको अध्यपान त सबै छलफल गर्न सायद सम्भव नहोला। तथापि म छोटकरीमा भन्छु, हाम्रो चाहिँ मन्त्रालयको तयारीको हिसाबले पछिल्लो वर्षहरूमा हामीले यस्तो छ, हाम्रो मल हामी बनाउँदैनौँ, यहाँले नै भन्नुभयो, हामी अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्छ। अन्तर्राष्ट्रिय बजारमा निर्भर हुने भन्ने बित्तिकै चाहिँ यसमा धेरै कुराहरू जोडिन्छन् भने मतलब जस्तो आपूर्तिकर्ता नै सीमित छन्, तिनीहरूको अस्वस्थ प्रतिस्पर्धा पनि छ। यो कुनै कन्ट्रीहरूले दिने कन्ट्रीहरूले देशहरूले बेला बेलामा तपाईँको त्यो अवरोध सिर्जना गर्ने इम्बार्गो लाग्ने भन्छ। जस्तै उदाहरणको लागि अहिले चाइनाबाट चीनबाट अहिले युरिया आइराखेको छैन, होइन? अब यो रसिया युक्रेन वारले अब त्यो ब्ल्याक सी एरियामा आपूर्तिको त्यो समस्या हुन्छ। हाम्रो अब यो कलकत्ता पोर्ट मात्रै हामीलाई अलाउड छ, बाहिरबाट हाम्रो थर्ड कन्ट्रीबाट सामान आउँदा, इन्डिया बाहेको कन्ट्रीबाट आउँदा त्यहाँ चाहिँ तपाईँको कन्जेसन अथवा यो ट्राफिक जाम भने जस्तै त्यहाँ चाहिँ त्यो पोर्ट सानो पोर्ट जो हामीलाई अलाउड छ, हामीलाई दिएको छ, त्यहाँ चाहिँ लगातार सामान आउँदाखेरि चाहिँ त्यसको क्लियरिङ र फरवर्डिङ गर्ने त्यसको कपासिटी धेरै छैन, होइन? मलको हकमा कुरा गर्दाखेरि चाहिँ यो टेक्निकल कुरा हो, त्यस कारणले सबैले बुझ्नुहुन्न यो कुराहरू श्रोताहरूले पनि, होइन? त्यस कारणले मूल कुरा के हो भन्दा यहाँको प्रश्नमा आउँ, सरकारले अहिले गरेको भन्दा यसलाई सुधार गर्नको लागि, आपूर्ति सुधार गर्नको लागि पहिलो कुरो मलको हाम्रो टेन्डर खोलेपछि नेपालमा मल भित्रसम्म चाहिँ 227 दिन लाग्छ। यो कुरा धेरैले बुझ्नु भएको छैन। हामी के सोच्छौँ भन्नुहुन्छ भने घर नजिकैको पसलमा गएर चियापत्ती चिनी चामल किनेको जस्तो सोध्छौँ मल, त्यस्तो होइन। किन भन्दा हामी बनाउँदैनौँ, अहिले पनि मैले भने बाहिर निर्भर हुनुपर्ने भएपछि अन्तर्राष्ट्रिय खेलाडीका कुरा, अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलामा आउने अवरोधको कुरा, मूल्यका कुरा धेरै धेरै अघि, अनि अनि यो मैले भनिहालेँ कलकत्ता पोर्ट मा हुने कन्जेसनका कुरा, यति धेरै विषयहरू छन्। त्यस कारणले 227 दिन लाग्ने देखिएको छ पछिल्लो 10 वर्षको हामीले तथ्याङ्क हेर्दाखेरि चाहिँ 227 दिन, यो भनेको हाम्रो कति 8 लगभग 7 महिना प्लस भयो होइन, अब यो खालको अवस्था छ। त्यस कारणले त्यो अवधि लाग्ने भएको हुनाले पहिला चाहिँ हामीले बेलैमा त्यसलाई टेन्डर गर्नको लागि स्वसुनिश्चितता भनेर हामीले अर्थ मन्त्रालयबाट स्वसुनिश्चितता लिने गरेका छौँ। जस्तै मैले यो भन्न खोजेको मतलब, जस्तै अब हामीलाई साउनदेखि चाहिने मलको त हामीलाई त्यत्रो समय लाग्ने भयो भने त पुसबाटै सुरु गर्नु पऱ्यो खरिद प्रक्रिया, होइन? खरिद प्रक्रिया पुसबाट सुरु गर्नको लागि त हामीलाई स्रोतको सुनिश्चित भने मतलब अर्को वर्ष तिमीलाई निश्चित अमाउन्टको लागि, कमसेकम पुरै नभए पनि केही अमाउन्टको लागि चाहिँ हामी पैसा सुनिश्चित गर्छौँ भनेर अर्थ मन्त्रालयले भन्ने गर्छ। त्यसलाई हामी स्रोत सहमति प्राप्त भएको भन्छौँ। त्यो चाहिँ जस्तो अर्को आर्थिक वर्षको लागि हामीले अहिले नै प्राप्त गरिसक्यौँ र हाम्रो अहिले धमाधम यी दुईवटा कम्पनीहरूले टेन्डर सुरु गरिसकेका छन्। एउटा हाम्रो सुधारको प्रयास त्यो भएको छ। अर्को भनेको अब यो जहाँसम्म यो बजेटको कुरा छ, हाम्रो मन्त्रालयको धारणा हिजो पनि हामीले र अहिले दिन पनि हामीले सम्मान्य प्रधानमन्त्रीसँग कुरा गर्दा मन्त्रालयको धारणा पनि के हो भन्दाखेरि चाहिँ अब चाहिँ मूल्य समायोजन गरेर जानुपर्छ भन्ने हो। त्यसमा छलफल हुन सक्छ, यो मूल्य समायोजनको धेरै अर्थ छ। किसानलाई हामीले मूल्य समायोजन गऱ्यौँ भने अलिक धेरै मल उपलब्ध गराउन सक्छौँ यही बजेटमा, त्यो हामी सबैले बुझ्नुपर्ने कुरा। अर्को मूल्य समायोजन गर्दै जाँदाखेरि चाहिँ हामीले रासायनिक मलको सन्तुलित प्रयोगलाई पनि ध्यान दिएका हुन्छौँ। अहिले हाम्रो अधिकांश किसानहरूले युरिया मल मात्रै प्रयोग गर्नुहुन्छ, त्यसै नाइट्रोजन तत्त्व दिन्छ, नाइट्रोजन तत्त्वको अधिक प्रयोगले माटोमा भएका अरू तत्त्वहरू पनि माटोले राम्रोसँग लिन सक्दैन, माटोको भौतिक रासायनिक जैविक गुण बिग्रदै गएको छ, यो सबैभन्दा गम्भीर कुरा छ। यसमा हामीले धेरै चर्चा बहस गरेकै छैनौँ, हामी त खालि मल 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 मात्रै भनेका छौँ सबैतिर, सदनदेखि सडकसम्म मिडियासम्म सबैमा भनेका
छौँ। यस विषयमा म पुनः आउनेछु, हामी कुराकानीकै क्रममा रहेका छौँ। आदरणीय श्रोताहरू, आजको अन्तर सम्वादमा हामीले रासायनिक मल, बिउ बिजन, कृषि क्षेत्रको आधुनिकीकरण लगायतका विषयमा केन्द्रित भएर कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विकास महाशाखाका प्रमुख सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। हुन्छ, यहाँले मलको प्रयोगको विषयलाई भन्दै हुनुहुन्थ्यो, मैले यसै सन्दर्भलाई थप बल पुग्ने गरी अर्को प्रश्न गर्न चाहे, प्राङ्गारिक मलको प्रयोग पछिल्ला वर्षहरूमा घट्दै गएको देखिन्छ, रासायनिक मलमा निर्भरता यहाँले भने जस्तै बढ्दै गइरहेको अवस्था पनि छ, प्राङ्गारिक मलको प्रयोग बढाई रासायनिक मलमाथिको निर्भरता कसरी घटाउन सकिन्छ, प्राङ्गारिक मलको प्रयोगबाट माटो जोगाउन पनि सकियो, यसतर्फ अथवा अरू वैकल्पिक उपायतर्फ मन्त्रालयले गृह कार्य गरिरहेको अवस्था छ कि छैन, र सँगसँगै मैले यहाँलाई थप अर्को पनि प्रश्न गर्न चाहे, अहिले अघि यहाँले भन्दै हुनुहुन्थ्यो कि मल आयात गर्ने प्रक्रिया अलि लामो छ, यसकारणले पनि ढिलाइ हुन्छ भनेर, अहिलेको सन्दर्भमा किसान ढुक्क भएर आफ्नो कृषि कर्ममा लाग्न सक्ने अवस्था छ कि छैन, भोलिका दिनमा मल पाइन्छ कि पाइँदैन भन्ने अवस्थाको सन्दर्भमा पनि बताइदिनुहोस् न। प्राङ्गारिक मलको प्रयोग सँगसँगै आजको दिनमा आवश्यक पर्ने रासायनिक मलको अवस्था भोलिका दिनमा कृषकले सजिलै प्राप्त गर्न सक्लान् कि नसक्लान् अब आगामी समयका लागि।
म दोस्रो प्रश्नमा पहिला दिउँ होला, त्यो सिलसिला मिल्ला। अहिले पनि मैले भन्दै थिएँ, हामी त्यसको सुधारको लागि पहिला त श्रोताहरूलाई पनि जानकारी हुन्छ, हामी चाहिँ त्यो खरिद प्रक्रिया लामो छ, यो चाहिँ हाम्रो एउटै सार्वजनिक खरिद ऐन बमोजिम हामी चलेका हुन्छौँ, सार्वजनिक खरिद ऐन 2063 र नियमावली सो सम्बन्धी नियमावली 2064 छ, यो दुईटा हाम्रो कानुनी प्रावधानहरू मार्फत हामीले काम गरेका हुन्छौँ। त्यसमा चाहिँ खरिद प्रक्रिया मलको सन्दर्भमा चाहिँ अलिकति व्यवहारिक भएन कि भन्ने हाम्रो बुझाइ रह्यो, र हामीले चाहिँ सार्वजनिक खरिद ऐनमा चाहिँ यो बोलपत्र आह्वानको अवधि चाहिँ यो हामीले छुट्याउनको लागि यो सार्वजनिक खरिद अनुगमन कार्यालय र यो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि हामीले पेश गरेको अवस्था हो। त्यसै गरिकन नियमावलीका केही व्यवस्थाहरू मात्रै छुट्याउन सक्यौँ भने यो अलिक छोटो बाटोबाट काम गर्न सकिन्छ, नियमावली संशोधनको बाटो चाहिँ ऐन जस्तो संशोधनको लामो समय लाग्दैन, त्यस कारण नियमावली मात्रै संशोधन गर्न सक्यो भने पनि खरिद प्रक्रिया छुट्याउन सकिन्छ। खरिद प्रक्रिया छुट्टियो भने चाहिँ यो टेन्डर फेल भए पनि पुनः टेन्डर गर्न छिटो सकिन्छ, त्यो हुँदाखेरि चाहिँ लामो अवधि लाग्ने र अन्तर्राष्ट्रिय बजारमा मार्केट बढ्दै जाँदाखेरि प्राइस मूल्य बढ्दै जाँदाखेरि टेन्डर फेल हुने सम्भावना कम हुने देखेर हामीले यो प्रयास विगतदेखि नै गर्दै आएका छौँ। हिजो पनि हामीले सम्मान्य प्रधानमन्त्रीज्यूलाई त्यो कुरा जानकारी गराएका छौँ र उहाँबाट त्यसमा सहजीकरणको प्रतिबद्ध प्राप्त भएको अवस्था छ, एउटा पाटो त्यो छ हेर्नुहोस् होइन। अनि अर्को चाहिँ अब यो वर्षको अब किसानहरू ढुक्क हुने अवस्था के छ भन्ने सवालमा कुरा गर्दाखेरि हामीले अर्को विकल्पको रूपमा यो हामीले अघि भने जस्तै सहजीकरण गरेर सबै निकायले अब कानुनमा भएका केही कुरा आज त्यता फुकाएर केही गर्न सकिन्छ भने यो वर्ष अर्को चाहिँ सँगसँगै हामीसँग चाहिँ यहाँहरूलाई बताउँ हामी चाहिँ दुईटा माध्यमबाट मल खरिद गर्छौँ। एउटा चाहिँ यो ग्लोबल टेन्डर होइन जसमा चाहिँ खुला रूपमा सार्वजनिक खरिद ऐन नियमावली अनुसार आपूर्ति गर्ने पक्षहरूले सहभागी हुन सक्छन्। अर्को भनेको चाहिँ हाम्रो जी2जी भन्छौँ, दुईवटा देश बिच चाहिँ हाम्रो यो मल आपूर्तिको सन्दर्भमा यो एमओयू भएर हामी मल आपूर्ति आयात गर्छौँ। यो चाहिँ खास गरी हाम्रो भारतसँग छ, अहिले भारतसँग हामीले 5 वर्षको लागि 9,35,000 मेट्रिक टन चाहिँ रासायनिक मल आपूर्ति गर्ने भनेर गरेका छौँ। त्यसमा हामीले धेरै ल्याउन सकेका छैनौँ होइन, अहिलेसम्म हामीले 55,000 मेट्रिक टन आएको छ। त्यसमा केही समस्याहरू रहेका छन्, समस्या भन्दा पनि अब हामीलाई अलिकति केही अप्ठ्याराहरू हामीले भारतसँग अनुरोध गरेका छौँ औपचारिक रूपमा, त्यो एमओयूमा भएको दुई देश बिचको समझदारी पत्रमा भएका केही विषयहरू सामान्य परिमार्जन गरिदिएको खण्डमा चाहिँ मूल रूपमा भनौँ न यहाँहरूलाई अब हामी भारतको स्वदेशी उत्पादन नै हामीलाई दियो भने उहाँले पनि अहिले हामीलाई चाहिँ विदेशबाटै टेन्डर गरेर हामीलाई दिने हो, त्यसको सट्टा स्वदेशी उत्पादन दिनुभयो भने चाहिँ हामीलाई धेरै सहज हुन्छ लगायतका हामीले चाहिँ 8-10 वटा कुराहरू लिखित रूपमै हाम्रो नोट भर्बल मार्फत परराष्ट्र मन्त्रालय मार्फत उहाँहरूलाई बुझाएको अवस्था छ, त्यसमा काम भइराखेको छ। र यो वर्ष पनि हामी जी2जीमा अब यो विकल्पको रूपमा चाहिँ जी2जीमा हामी मल खरिद गर्न सकिन्छ कि भनेर छलफलमा छौँ, अब निर्णय केही पनि भएको छैन। त्यस कारणले यो वर्षको कसरी सुनिश्चित हुन्छ भन्ने यहाँको प्रश्नमा मैले भन्न खोजेको एउटा चाहिँ यो खरिद प्रक्रिया र त्यो लागत अनुमान विधिमा हामीले काम गरिराखेका छौँ, त्यसमा केही परिमार्जन गरेर छिटै गर्न सकिने सम्भावना हुन्छ कि त्यो एउटा छ। दोस्रो भनेको भारतसँगको जी2जीलाई अगाडि जुन हाम्रो पहिल्यै समझदारी छ त्यो बमोजिम चाहिँ दुईवटा कम्पनीहरू भारतीय कम्पनी र नेपाली कम्पनी सम्झौता पनि गरेका छ सरकारी कम्पनीले, त्यसलाई कार्यान्वयन गरेर मल छिटो ल्याउन प्रयास हुन्छ, यो हाम्रो छ। र अहिले पनि यहाँलाई बताऊँ, अहिले पनि हाम्रो जति हाम्रो योजना छ, जति हाम्रो अहिलेसम्म टेन्डर परेको छ र टेन्डर फेल भइ नसकेका टेन्डर लाइभ नै रहेको भन्नुहोस् न, आपूर्ति गर्ने अवधिमै रहेका टेन्डरहरू हेर्दाखेरि हामीलाई असारसम्म पनि युरिया डिएपी दुइटैको समस्या पर्दैन। तर अघि मैले सुरुमा भने जस्तै जुन अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दो क्रममा छ युरियाको, डिएपीको भन्दा युरियाको बढ्ने दर बढी छ, त्यो बढ्ने क्रमले गर्दाखेरि चाहिँ ठेकदारहरू कन्ट्राक्टरहरू अथवा त्यो सम्झौता त्यो आपूर्ति गर्ने पक्ष चाहिँ हच्किएको पछाडि हट्यो। किन भन्दाखेरि चाहिँ तपाईँको केही डलर मात्रै बढी पर्दाखेरि प्रति मेट्रिक टन डलर बढी पर्दाखेरि पनि करोडौँको तलमाथि हुने भएको भएर उहाँहरू बरु ब्ल्याकलिस्ट हुन तयार हुनुहुन्छ होइन, कालो सूचीमा पर्ने बरु त्यो छ, तर आपूर्ति गर्न नसक्ने अवस्था हुन्छ। त्यो 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 सम्भावना देखेर हामीले अहिले मैले भनेका दुईवटा विधिलाईबाट हामीले सम्बोधन गर्दैछौँ। र मैले के भन्न सक्छु भन्नुहुन्छ भने अहिले हाम्रो योजना अनुसार अगाडि बढ्यो भने किसानहरूले पहिलो वर्ष जस्तै त्यो समस्या भोग्नु पर्दैन। यहाँले पनि अनुभव गर्नुभयो होला, यहाँहरू सबैले रेडियो सुन्ने श्रोताहरूले पनि फाटफुट काहीँ वितरणको कारणले भएको समस्या बाहेक आपूर्तिको समस्या यो गएको वर्ष नै यो मूल सिजन मुख्य सिजन धान र यो हिउँदे बाली गहुँ लगायतका बालीहरूमा भएन भन्ने हाम्रो बुझाइ छ। कहीँ कहीँ कतै चाहिँ अब यो आफू वितरणको केही समस्याहरू भए स्थानीय रूपमा अब त्यसमा चाहिँ यहाँहरूलाई त्यो पनि बताउँ प्रसङ्गवश। अहिलेको हाम्रो व्यवस्था के हो भन्दाखेरि चाहिँ सङ्घीय सरकारले सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल आयात गरेर कम्पनीका डिपोहरूसँग पुर्याउने मूलत हाम्रो जिम्मा हो। हामीसँग अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका 2077 छ।
अब थोरै रासायनिक मलको विकल्पतर्फ पनि चर्चा गरौँ न, अघि मैले सोधे अनुसार
त्यता मैले लामो गएन, त्यो निर्देशिका कार्यान्वयनमा मूल भूमिका चाहिँ प्रदेश र स्थानीयको तहको छ, उहाँले जिम्मेवारी पूर्वक यो गरिदिनु भयो भने वितरणमा पनि समस्या आउँदैन। वितरणलाई सुधार गर्नको लागि हामीले निर्देशिका संशोधन गर्दैछौँ, सफ्टवेयर पनि अहिले सञ्चालनमा ल्याउन खोज्दैछौँ, तयार भइसकेका छ। यति कुरा मैले छोट गरीमा बताएँ। जुन प्राङ्गारिक मलको कुरा एकदमै राम्रो कुरा उठाउनु भयो, हामी सबैले उठाउनु पर्ने विषय हो यो प्राङ्गारिक मलको। अघि यहाँले उत्पादन घट्दैछ भन्नुभयो, त्यस्तो त मलाई लाग्दैन, यो विस्तार नै हुँदै गएको छ। तर हामीले पहिला पनि धेरै काम यसमा गरेको हौँ। हेर्नुहोस्, सङ्घीय सरकारले अब त्यति बेला संहिता लागू हुनुभन्दा अगाडि पनि हामीले प्राङ्गारिक मलको कारखाना खोल्नलाई 50% यो हामीले पुँजीगत अनुदान पनि दिएर 23 त्यस्तो प्राङ्गारिक मलको कारखानाहरू स्थापना भएको हो। तर तीमध्ये अहिले धेरै जसो सञ्चालनमा छैनन्, होइन, विभिन्न कारणले सञ्चालनमा छैनन्। हाम्रो अभियान के हो भन्नुहुन्छ भने अब 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 हामी सङ्घ प्रदेश र स्थानीय तह मिलेर गर्नुपर्ने के हो भन्दाखेरि चाहिँ दिगो रूपमा माटो व्यवस्थापनको लागि माटोमा प्राङ्गारिक पदार्थ बढाउनुपर्छ। प्राङ्गारिक पदार्थ चाहिँ अघि मात्रै भन्यो हामीले रासायनिक मलको कारणले मात्रै घट्दै गएको छ, त्यस कारणले प्राङ्गारिक पदार्थ बढाउनको लागि प्राङ्गारिक कम्पोस्ट मल गोठे अनि त्यसपछि गएर हरियो मल लगायतका यी प्राङ्गारिक पदार्थहरू माटोमा हाल्नुको विकल्प छैन। त्यसको लागि चाहिँ एउटा चाहिँ अब हामी सबैको मूल अभियान भनेको घर घरमा पशु वस्तु पालनलाई प्रवर्धन गर्नुपर्ने, किन भन्दा हाम्रो साना किसानमा आधारित खेती प्रणाली हो जुन चाहिँ चाहिँ पशुपालन वन र कृषिसँग एकदमै अन्तर्सम्बन्धित छ। यो तीनवटा पक्ष भएन भने हुँदैन, एउटा रणनीति यो हो। अर्को चाहिँ हामीले आउने वर्षमा हिजो पनि हामीले सामान्य प्रधानमन्त्रीसँग कुरा गऱ्यौँ, हाम्रो मन्त्रीज्यू पनि त्यसमा लागिराख्नु भएको छ, बोलिराख्नु भएको छ, हामी पनि त्यसमा विगतदेखि नै बोलिराखेको अवस्था हो। अर्को वर्ष चाहिँ सम्भवतः मैले अहिले यकिन गरेर भन्न सकिनँ, हिजोको छलफलको आधारमा चाहिँ हामी अर्को वर्ष चाहिँ रासायनिक मलको अलावा अलिकति घोषित रूपमै हामीले प्राङ्गारिक मललाई चाहिँ विशेष प्रवर्धन गर्ने गरिकन अगाडि बढ्छौँ। त्यसमा विभिन्न मोडालिटी हुन सक्ने भयो।
प्राङ्गारिक मलको यो प्रसङ्ग पछि हामीसँग अन्य विषय पनि भएको र समय अलिक कम नै भएका हिसाबले मैले अरू थप प्रश्न पनि गर्न चाहे, जस्तो गुणस्तरीय बिउ बिजनको समस्या पनि कृषकहरूले भोगिरहेका छन्। ठूलो जनशक्ति कृषिमा आश्रित छ तर कृषिमा आधुनिकीकरण अपेक्षित रूपमा हुन सकिरहेको छैन, कृषकको क्षमता समेत लक्ष्य अनुरूप बढ्न सकिरहेको छैन। अब कृषि सामग्री अनुदानका कुराहरू पनि त्यहाँ रहेका छन्। हामीले के भनेका छौं भने चालु आर्थिक वर्षको बजेट मार्फत 2081-91 कृषिमा लगानी दशकको रूपमा पनि घोषणा गरिएको छ। अझ भनौं, समग्रमा कृषि क्षेत्रलाई कसरी हुन्छ आधुनिकीकरणतर्फ लैजाने, कृषि क्षेत्रबाट ठूलो मात्रामा चाहिँ उत्पादन गर्ने लक्ष्यहरू पनि हामीले तय गरिरहँदा समग्रतामा कृषि क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ, बिउ बिजन अनुदान वितरणदेखि सबै कुराहरूलाई एकमुष्ट अगाडि बढाउँदाखेरि यो सन्दर्भमा बताइदिनुहोस् न।
हजुर, यो पनि धेरै विषयहरू छ। यहाँको अहिले नै राख्नुभएको प्रश्नकै हिसाबले पनि हामी भन्न सक्छौँ कृषि भनेको विषय कति जटिल छ, कति बहुपक्षीय सरोकार राख्ने विषय छ। कृषिमा तपाईँको मल बिउ त जोडियो नै, होइन, सिँचाइ जोडिन्छ, प्रविधि जोडिन्छ, उद्योग वाणिज्य जोडिन्छ, होइन, ट्यारिफ उता के भन्छ भन्सार जोडिन्छ, यो विद्युतीकरण जोडिन्छ, सिँचाइ जोडिने हेरे सम्बन्धमा मैले भनिहालेँ, यो खालको कम्प्लेक्स छ के। तर अब एउटा कुरा मैले यहाँको लोकप्रिय माध्यमबाट भन्न चाहन्छु, हाम्रो समाजमा मिडियामा बाहिर कृषिलाई चाहिँ अति सामान्यकरण भन्ने गर्छु कि म अति सामान्यकरण गरिदिन्छु कि कृषि भनेर त के हो त, यो त रोपिसी फलिहाल्छ नि भन्ने खालको छ। यति जटिल विषयलाई हामीले अति सामान्यकरण गरिदिन्छौँ कृषिलाई, एउटा कुरा त्यो छ। अर्को चाहिँ कृषिको बारेमा चाहिँ खास गरी अनुदान जस्ता विषय लिएर मल जस्ता विषय लिएर अति नेगेटिभ एउटा नकारात्मकताको ऊ छ। हामीसँग प्रत्येक सवालको जवाब छ, तपाईँको थोरै समयमा ती सबैलाई अद्वपान्त गर्न सम्भव हुँदैन। छोटकरीमा तपाईँले भन्नुभएको कुरालाई अबको बाटो कृषिले के लिने, अहिलेको के छ मन्त्रालयको, जुन यहाँले भन्नुभएको छ, हामीले मन्त्रालय हामीसँग नीतिगत रूपमा हाम्रो प्रष्टता पनि छ, प्रष्टता हुँदै गएको छ। हामीले कृषि समग्र कृषिलाई दिशानिर्देश गर्ने हिसाबले 2061 कृषि नीतिलाई हिजो पनि हामीले छलफल गऱ्यौँ, त्यसको केही विषयमा 2061 कृषि नीतिलाई परिमार्जन गर्दैछौँ। त्यसले चाहिँ अबको कृषिको बाटो खाद्य सुरक्षा, खाद्य पोषण सुरक्षाको कुरा, यो व्यवसायको कुरा, औद्योगिकरणको कुरा, त्यसपछि अब हाम्रो यो घट्दै गएको यो प्राकृतिक स्रोतलाई संरक्षण गर्ने कुरा, होइन, त्यस पछाडि गएर चाहिँ तपाईँको यो आयात घटाउने निर्यात बढाउने कुराहरू, यो सबै कुराहरू त्यसमा राखेर पहिलो हाम्रो मूल दस्तावेज त्यो छ। त्यसै गरी हामीले कृषि विधेयक बनाउँदैछौँ, के गर्दै हुनुहुन्छ भन्ने यहाँको प्रश्नलाई जोडेर मैले भनेको कृषि विधेयक, यो अनुदानको जुन कुरा गर्नुभयो नि, अनुदान चाहिँ अब संसदसम्ममा कुरा उठ्यो, होइन, कृषिको अनुदान चाहिँ सही मान्छेले पाएनन् कि, अब यसको अलिक व्यतिथि भयो कि भन्ने, त्यसलाई अलिकति कान्ने हिसाबले नै त्यसलाई नियमित गर्नको लागि अथवा त्यसलाई भनौँ न व्यवस्थित गर्नको लागि कृषि विधेयक पनि हामीले ल्याउँदैछौँ। त्यसमा अनुदानको विषय मात्रै छैन, त्यसमा कृषि व्यवसायलाई प्रवर्धन कसरी गर्ने, नियमन कसरी गर्ने, स्रोत केन्द्रहरू चाहिँ कसरी स्थापना र नियमन गर्ने, अब छुटकरीमा भन्नुहुन्छ अब विषय यति धेरै छन् होइन, त्यसै गरिकन चाहिँ हाम्रो कृषि बजारको हाम्रो छुट्टी ऐन छैन, छुट्टी कृषि बजारको हामीले समस्या झेलेका छौँ ऐन नभएको कारणले गर्दा निर्देशिकाबाट चलेको छ, त्यसै गरिकन अर्को ठुलो कुरा हामीले चर्चै गरिँदैन, मिडियामा कहिल्यै चर्चा हुँदैन, हाम्रो चाहिँ जैविक विविधता कृषि जैविक विविधता लोप हुने क्रम यति डरलाग्दो छ जलवायु परिवर्तन लगायतको कारणले गर्दा हाम्रो आधा जति रैथाने जातहरू लोप भइसकेका छ, त्यसलाई बचाउनु पर्ने।
हुन्छ हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ, हामी कुनै बेला फेरि कुराकानी गर्नेछौ कृषिको विषयमा केन्द्रित भएर। आजका लागि यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद, नमस्कार।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले रासायनिक मल, बिउ बिजन, कृषि क्षेत्रको आधुनिकीकरण लगायतका विषयमा संक्षिप्त रूपमा कुराकानी गर्यौं। कुराकानीमा हुनुहुन्थ्यो कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विकास महाशाखाका प्रमुख सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।